आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Look at
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई आज पनि मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता कस्तो हुनुहुन्छ? परिवारहरू कस्तो हुनुहुन्छ? म आशा गर्दछु सबै ठिकठाक अवस्थामा होला। प्रभुसँग मेरो यही प्रार्थना र कामना छ, उहाँको शान्ति आनन्द उहाँको आशिष सदैव तपाई र तपाईँको परिवारमा बनिरहोस् र तपाईहरूले पठाउनुभएका सुन्दर पत्रहरू हामीले प्राप्त गरिरहेका छौं, तपाईहरूले पठाउनुभएका प्रार्थनाका विषयहरू पनि हामीले प्राप्त गरिरहेका छौं। तपाईहरूलाई यो विश्वास दिलाउन चाहन्छौ कि तपाईहरूको निम्ति हामी प्रार्थना गरिरहेका छौ अनि धेरै धेरै धन्यवाद सुन्दर पत्रहरूको निम्ति, सुझावहरूको निम्ति। अनि आउने दिनमा पनि यसरी नै आफ्ना सुझावहरू अनि आफ्ना प्रार्थनाका विषयहरू पठाउन सक्नुहुनेछ। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी गन्ती 15 अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। हामीले यो कुरा देखिसकेका छौं कि इसरायलका सन्तानहरू कादेश बर्नियामा निर्णयको बिन्दुमा आइपुगेका थिए। तपाईंलाई थाहै होला, हाम्रो यो जीवनमा हामी सबैको लागि निर्णयहरू कठिनका कुराहरू हुन्। विशेष गरेर क्रिश्चियनहरूको निम्ति धेरै पल्ट हामी दोबाटोमा आउँछौ र हामीलाई निश्चय हुँदैन कि कुन बाटो जाने। तर यी इसरायलका जातिहरूको निम्ति कुन बाटो तिनीहरू जाने हो, सो कुरा अति नै स्पष्ट थियो। तिनीहरूले त्यहाँ दुई कुराहरूको चुनाव गर्नुपर्ने थियो। पहिलो, या त विश्वासद्वारा प्रतिज्ञाको मुलुकमा प्रवेश गर्ने या अविश्वासमै फेरि उजाड स्थानमा फर्किने। तिनीहरूले गलत निर्णय बनाए र अविश्वासमा फर्के। तर जब तिनीहरूले उजाड स्थानमा नजर लगाए, हेरे, तिनीहरूले आफ्नो मन बदले र निर्णय बनाए कि ठूलो ठूलो पर्खालले घेरेको त्यो प्रतिज्ञाको मुलुक जहाँ दैत्य जस्ता भयंकर भयंकरका राक्षसी जस्ता मानिसहरू रहन्छन्, त्यो यस उजाड स्थान भन्दा राम्रो छ, उक्तम छ, वा यो उजाड स्थान जति खराब हुँदैन। त्यसकारण तिनीहरूले प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न प्रयत्न गरे। यो विश्वासको निर्णय थिएन, यो चाहिँ दुई वर्षसम्म उजाड स्थानमा आफ्नो व्यक्तिगत तीता अनुभवमा आधारित निर्णय थियो। तिनीहरूलाई थाहा थियो कि उजाड स्थान वास्तवमा कति धेरै खराब थियो, कति धेरै दुःख र कठिनाईको स्थान थियो। तिनीहरूले प्रतिज्ञाको मुलुकमा जान आँट गरे। मित्र, आँट अविश्वास जतिकै खतरा हुन्छ। मेरो मित्र, हामी यो कुरामा अति नै धेरै होसियारी हुनुपर्छ। हामी विश्वासद्वारा अघि बढेका रहेछौं वा आँटद्वारा बढ़िरहेका छौं? उहाँको इच्छा के हो भनी जान्नु हामीले प्रभुमा प्रार्थनामा बनिरही धैर्य साथ समय बिताउनु पर्दछ। हामीले उहाँको इच्छा जान्न प्रभुमा पर्खनु पर्दछ। अहिले हामी कादेश बर्नियामा परमेश्वरले तिनीहरूलाई उजाड स्थानमा फर्काउनु भएको कुरा देख्छौं। हिँडाई वा भौतराईमा वा घुमी हिँड्नेमा परिणत भएको छ। अर्थात तिनीहरूको यात्रा हिँडाई चाहिँ भौतराईमा वा घुमी हिँड्ने पथभ्रष्टमा परिणत भएको छ। यात्रामा अगाडि बढ़ाई गनगनाईमा परिणत भएको छ। साक्षी दिने काम विलापमा परिणत भएको छ। गीत गाउने कुरा सुस्केरामा परिणत भएको छ। काम गर्ने कुरा शुभकामना प्रकट गराईमा परिणत भएको छ। अभाग्यवश मैले यो भन्नै पर्छ कि धेरै ख्रिस्टियनहरू बिल्कुल यस्तै खालको जीवन बाट भएर जान्छन्। अहिले चाखलाग्दो कुरा यो छ कि यिनीहरू मौन वर्षहरू हुन्। तिनीहरूको कति पनि रेकर्ड गरिएको छैन। हामीलाई अरू कहीँ इतिहासमा पुष्टि नगरिएको वा उल्लेख नगरिएको खाली केही घटनाहरू दिइएको छ, तर ती वर्षहरूको सामान्य विशेषताहरूको संकेतहरूको हामीलाई दिइएका छन्। अध्याय 33 यात्राहरूको दर्ता बही छ। हामी रेकर्ड गरिएका घटनाहरूलाई यस दर्ता बही वा लगमा फिट गर्न सक्छौ, तर यसले हामीलाई देखाउँछ कि हामीलाई ती वर्षहरूको विवरणहरू दिइएका छैनन्। यी सालहरू इसरायलका सन्तानहरूको लागि व्यर्थका वर्षहरू थिए। तिनीहरूले यी वर्षहरू त्यतिकै नष्ट गरे। जब हामी यहोशु अध्याय 5 प्रवेश गर्दछौ, हामी सिक्नेछौ कि यी अवधिहरूमा तिनीहरूले आफ्ना बच्चाहरूको खतना गरेनन्। यसले यो कुरा देखाउँछ, अब्राहमसँग परमेश्वरले बनाउनु भएको करार अनुसार परमेश्वरको इच्छाको पूरा गरिरहेका थिएनन्। हामी यो कुरा पनि थाहा पाउँछौ कि तिनीहरूले बलिदान चढाएनन्। आमोस 5:25 भन्दछ, हे इसरायलका घराना हो, के तिमीहरूले उजाड स्थानमा ती 40 मेरो निम्ति भेटीहरू र बलिदान ल्यायौ? यी बलिदानहरूले ख्रिष्टको औल्याउँथ्यो र तिनीहरूले 40 अवधिहरूमा तिनीहरूले बलिदान र भेटी चढ़ाइरहेका थिएनन्। त्यति मात्र होइन, तिनीहरूले यो वर्ष अवधिमा प्रतिमा पनि पूजा गरे। आमोस 5:26 भन्छ, तर अब तिमीहरूले आफ्नै निम्ति बनाएका प्रतिमाहरू अर्थात तिमीहरूको राजा सिकुत र तिमीहरूका तारा देव किपुनलाई उठाए तिमीहरू हिँड्नु पर्दछ। स्टिफनसले यो कुरालाई फेरि प्रेरितको पुस्तकमा उल्लेखित गर्छन्। प्रेरित 7:42-43 परमेश्वरले पीठ फर्काउनुभयो र तिनीहरूलाई आकाशका तारामण्डलका सेवा गर्नलाई सुम्पिदिनुभयो, जस्तो अगमवक्ताको पुस्तकमा लेखिएको छ, हे इसरायल, के तिमीहरूले 40 उजाड स्थानमा मलाई पशुमेध र बलिदान चढ़ायो? तिमीहरूले मोलेकको तम्बु र तिमीहरूले रिफन देवताका तारा र तिमीहरूले पूज्नलाई बनाएका प्रतिमाहरू उठाइ लग्यौ। अब म तिमीहरूलाई बेबिलोनदेखि पारी पुर्याएर बसाल्नेछु। यसरी हामी थाहा पाउँछौ यो अवधिमा इसरायलका सन्तानहरू परमेश्वरप्रति विश्वासयोग्य थिएनन्। यी इसरायलीहरूको भौतारी हिँडाई वा घुमी हिँडाईका वर्षहरूसँग आज हाम्रो निम्ति धेरै पाठहरू छन्। हामी यो संसारमा तीर्थयात्री र परदेशीहरू हौं। परमेश्वरको दृष्टिमा आज यो संसार चाहिँ उजाड स्थान हो। हामीलाई सायद संसारको यो रूपमा देखा नपर्ला, तर परमेश्वरले यसलाई यस्तै देख्नुहुन्छ, उजाड स्थानको रूपमा। तपाईं र म विश्वासीहरू चाहिँ खाली यस संसारमा भएर अगाडि बढ़िरहेका छौं। हामी परदेशी र तीर्थयात्री मुसाफिर हौं। यो कुराको फेरि जोड़ दिन चाहन्छु कि यो पूरा अध्ययको विषयवस्तु हो तिनीहरूले परमेश्वरको आशिषलाई विलम्ब गर्नु वा ढेल्याउन सक्छन्, तर तिनीहरूले परमेश्वरको योजनालाई नष्ट गर्न सक्दैनन्। यो कुराको ध्यान दिउ। यद्यपि इसरायलका सन्तानहरू फेरि उजाड स्थानमा फर्किए तापनि परमेश्वरले भन्नुहुन्छ तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्नेछन्। हजुर, पछिबाट तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गरे पनि त सबभन्दा पहिले हामी देख्नेछौ परमेश्वरको उद्देश्य नष्ट भएको छैन। गन्ती 15:1 भनिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, इसरायलीहरूलाई यसो भन्, मैले तिमीहरूलाई बासको निम्ति दिने देशमा जब तिमीहरू पुग्छौ र परमप्रभुलाई गाई वस्तु कि भेड़ा बाख्राबाट तिमीहरूले आगोद्वारा होम बलि वा बाख्रा बलिदान, भाकलको बलि वा राजी खुशीको बलि अथवा तोकिएको चाडको बलि परमप्रभुलाई मनपर्ने पीठो बास्न स्वरूप चढ़ाउनेछौ। मित्र, परमेश्वरले तिनीहरूलाई यी कुराहरू गर्नलाई भनिरहनु भएको छ जब तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्नेछन्। 40 नयाँ पीढ़ी इसरायलका सन्तानहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गरे। तिनीहरूले त्यही कुरा गरे जुन तिनीहरूका पिता पुर्खाहरूले गर्नलाई व्यवस्था गरेका थिए, उपेक्षा गरेका थिए। भनिएको छ 3:4, परमप्रभुलाई गाईवस्तु कि भेड़ा बाख्राबाट तिमीहरूले आगोद्वारा होम बलि वा बाख्रा बलिदान भाकलको बलि वा राजी खुशीको बलि अथवा तोकिएको चाडको बलि परमप्रभुलाई मनपर्ने पिठो बास्न स्वरूप चढ़ाउँछौ तब बलि चढ़ाउनेले एक लिटर तेलमा मुछेको आधा पाथी मसिनो पिठोको अन्न बलि परमप्रभुलाई चढ़ाओस्। अहिले परमेश्वर यो भेटी वा बलिको बारेमा निरन्तर तिनीहरूसँग कुरा गर्नुहुन्छ। यहाँ उल्लेखित हिनको तेलले पवित्र आत्माको दर्शाउँछ। त्यसपछि पद पाँच अनुसार हिनको एक चौथाई दागमध्य अर्ध बलिको निम्ति हुनुपर्दथ्यो जुनले आनन्द वा हर्षको बताउँछ। परमेश्वर तिनीहरूसँग भविष्यमा तिनीहरूले के गर्नुपर्नेछ सो कुराको बारेमा कुरा गर्नुहुन्छ। यद्यपि उजाड स्थानमा यो पहिलो पीढ़ी प्रतिमा पूजामा फर्केता पनि प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न आइरहने नयाँ पीढ़ीले ती भेटीहरू र बलिहरू चढ़ाउनेहरू छन् जुन ती सबैले प्रभु येशुको ख्रिष्टको व्यक्तिको बताउँछ। मेरो मित्र, आज तपाईँको बारेमा नि के सम्भवत तपाई आइतबार वा शनिबारको आराधना सेवाको लागि मण्डलीमा चर्चमा जानुहुन्छ अनि तपाईँका विचारहरू बाइबलमा र प्रभु येशु ख्रिष्टमा केन्द्रित हुन्छ होला। तर तपाईंलाई अर्को दिन सोमबारमा के हुनेछ त जब तपाई यो संसारको उजाड स्थान बाहिर जानुहुन्छ? के तपाई यो संसारको प्रतिमा पूजामा मिल्नुहुन्छ? के तपाई यस संसारको देवहरूको सेवा गर्नुहुन्छ? के तपाई आइतबार अर्थात आराधनाको सेवा चाहिँ पवित्र धार्मिक जीवन जिउनुहुन्छ र बाँकी हप्ताभरि चाहिँ संसारिक जीवन जिउनुहुन्छ? मित्र, यो कुरा आज धेरै विश्वासीहरूको निम्ति दुःखको कुरा छ। अहिले निम्न पदहरूमा तिनले केही त्यस्तो कुराहरूको उल्लेख गर्छन् जुन हामीले पहिले लेवीको पुस्तकमा देखिसकेका छौं, अर्थात अनभिज्ञताको भेटी, अजानको भेटी। 24-26 पदमा भनिएको छ, समुदायले थाहा नपाई त्यो काम अजानमा गरेको रहेछ भने सारा समुदायले परमप्रभुलाई मन पर्ने मीठो बास्न स्वरूप होमबलीको निम्ति एउटा बाछु त्यसको अन्न बलि र अर्ध बलिको साथमा विधि अनुसार चढ़ाओस् र साथै पाप बलिको निम्ति एउटा बोका पनि चढ़ाओस्। पुजारीले इसरायलीहरूका जम्मै समुदायको निम्ति प्रायश्चित गरून् र तिनीहरूलाई क्षमा हुनेछ किनभने त्यो अजानमा गरिएको थियो र तिनीहरूले आफ्नो अधर्मको निम्ति परमप्रभुलाई आगोद्वारा चढ़ाएको बलि र पाप बलि परमप्रभुको सामुने ल्याएका छन्। यसरी इसरायलीहरूका सारा समुदाय र तिनीहरूका बीचमा बस्ने प्रवासीलाई पनि क्षमा गरिनेछ किनभने सबै मानिसहरू अजानमा नै यस अधर्ममा परेका थिए। अजानको अर्थात अज्ञानताको पापहरूले हालको प्रचलित समस्याहरूको पुनः स्मरण दिलाउँछ। आज यस विषयमा धेरै छलफल र तर्क वितर्क चलिरहेको छ। सुसमाचार नसुन्ने वा सुसमाचार कहिल्यै नसुनेका वा सुन्न अवसर नपाएका अन्य जातिहरू पापैमा गुमेका छन् या छैनन्? मित्र, म तपाईंलाई भनौं, तिनीहरू यस कारण पापमा गुमेका हराएका मानिसहरू होइनन् किनभने तिनीहरू सुसमाचारको अनभिज्ञतामा अजानमा छन्। तिनीहरू यसकारण हराएका गुमेकाहरू हुन् किनभने तिनीहरू पापीहरू हुन्। मित्र, अजान वा अनभिज्ञताको पापहरूको लागि बलिदान चाहिन्थ्यो। यसकारण मानिसहरू गुमेको अवस्थामा छन् किनभने तिनीहरू पापीहरू हुन्, चाहे तिनीहरूले सुसमाचार सुनुन् या नसुनेका हुन्। म विश्वास गर्छु हरेक व्यक्तिहरूसँग सुसमाचार सुन्ने अवसर छ र निर्णय बनाउने अवसर छ। तर मानिसहरूले सुसमाचार सुन्न र त्यसको इन्कार गर्न भन्दा पहिले तिनीहरू पापैमा गुमेको अवस्थामा छन्। प्रभु येशु हराएकाहरूलाई खोज्न बचाउन आउनुभयो अनि सबै मानिसहरू हराएका गुमेका छन्, त्यो चाहिँ तिनीहरूको स्वाभाविक अवस्था स्थिति हो। मित्र, गुमेका मानिस जाति आज शोकमा बसिरहेका छैनन् किनभने तिनीहरूले सुसमाचार सुनेका छैनन्। यदि तपाईँले कहिले पनि सुसमाचार नसुन्ने व्यक्ति कहाँ सुसमाचार लाने अवसर पाउनुभयो भने तपाईँ यो कुराको थाहा पाउनुहुनेछ कि तिनीहरू यसको सुन्न कति पनि इच्छुक र उत्सुक हुँदैनन्। यसपछि निम्न पदहरूमा हामी देख्छौ, विश्राम दिनको उल्लंघन गर्नेहरूको लागि सजाय जुन मृत्युदण्ड हो। यो चाहिँ त्यस बेलाको घटना हो जब इसरायलीहरू उजाड स्थानमा बिना लक्ष्य भौतारिरहेका थिए अनि यो पढ्न अति नै पटै लगाउने कुरा हो। पद 32-36 भनिएको छ, इसरायलीहरू उजाड स्थानमा हुँदा तिनीहरूले एउटा मानिसलाई सबात दिनमा अर्थात विश्राम दिनमा दौरा बटुलिरहेको फेला पारे दौरा बटुल्नलाई तिनीहरूले मोसा हारून र सारा समुदाय कहाँ ल्याए। त्यसलाई गर्नुपर्ने कार्यवाही थाहा नभएकोले तिनीहरूले त्यसलाई थुनामा राखे। तब परमप्रभुले मोसालाई भन्नुभयो, त्यो मानिस मारिनै पर्छ। सारा समुदायले त्यसलाई छाउनी बाहिर ढुङ्गा हानेर मारू। अनि परमप्रभुले मोसालाई आज्ञा गर्नुभए झैं सारा समुदायले त्यसलाई छाउनी बाहिर ल्याए र त्यसै गरे। मित्र, यो कठोर दण्ड हो। यसले एउटा कुरा स्पष्ट पार्दछ, मृत्युदण्ड चाहिँ दश आज्ञाहरूको कुनै आज्ञा तोडाएको लागि, आज्ञा उल्लंघनको लागि दण्ड थियो। प्रभु येशु हाम्रो निम्ति मर्नुभएको तात्पर्य के हो, सो बुझ्नलाई यो कुरा देख्न आवश्यक छ। 37-41 पदमा भनिएको छ, फेरि परमप्रभुले मोसालाई यसो भन्नुभयो, इसरायलीहरूलाई भन्, तिनीहरूले आफ्ना सबै पुस्तौंभरि लुगाको किनारमा निलो फिता लगाएको झुम्का हालुन्। त्यस झुम्कालाई हेर्दा तिमीहरूलाई परमप्रभुका आज्ञाहरूको सम्झना होस् कि तिमीहरूले ती आज्ञाहरू पालन गर र आफ्नो मन र आँखाका लालसामा लागेर पथ भ्रष्ट नहौ। तब तिमीहरूले मेरा सबै आज्ञा मान्न सम्झना राखेर आफ्ना परमेश्वरको निम्ति पवित्र हुनेछौ। तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्याउने परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ। पद 38 अनुसार लुगाको किनारमा निलो सजाप लगाएको झुम्का, जुन स्वर्गीय रंग हो, यसले यस तथ्यको तिनीहरूलाई याद दिलाउँथ्यो, स्मरण दिलाउँथ्यो कि तिनीहरू परमेश्वरका जनहरू थिए, सन्तानहरू थिए, र तिनीहरूले यस पृथ्वीमा स्वर्गीय जनहरूको रूपमा आफ्नो जीवन ढाँचा हिँडाई हुनु पर्दथ्यो। मित्र, आज त्यहाँ धेरै थुप्रै विश्वासीहरू छन् जससँग निलो सन्जाप लगाएको झुम्का हुन आवश्यक छ। यो कुराको स्मरण दिलाउनलाई कि परमेश्वरको सन्तानको रूपमा तिनीहरू अलग गराइएका पवित्र जातिहरू, पवित्र जनहरू हुन् र तिनीहरू ख्रिष्टको निम्ति जिउनु पर्दछ। आज तपाईं र मेरो जीवन कस्तो किसिमको जीवन छ? के हाम्रो जीवन अलगाइएको, छुट्टाइएको जीवन छ? के मानिसहरूले तपाईं र ममा देखेर यो कुरा देख्नेछन् कि यिनीहरू त प्रभु येशूका जनहरू हुन्, प्रभु येशूका अनुसरणकर्ताहरू हुन्, जीवित परमेश्वरका सन्तानहरू, पवित्र जातिहरू हुन्? के मानिसहरूले आज ती कुराहरू हाम्रो जीवनमा देख्छन्? तपाईं र मेरो जीवन बेग्लै किसिमको जीवन हुनुपर्छ, अनि संसारले थाहा पाउनुपर्छ कि स्वर्गीय जीवित अनुग्रही प्रभुका सन्तानहरूको जीवन यस किसिमले बदलिन्छ जब उसले त्यो जीवित प्रभु, प्रेमिलो प्रभु, अनुग्रह प्रभुलाई प्राप्त गर्दछ। प्रभुले आजको यो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।